यो रेडियो नेपाल हो। अवस्ट्रिया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बारा निर्वाचन क्षेत्र नम्बर दुईमा भएको उपनिर्वाचनबाट जनता समाजवादी पार्टीका उम्मेद्वार उपेन्द्र यादव विजयी। काठमाण्डु तराई मधेस द्रुतमार्ग अन्तर्गत खोकनाको जग्गा प्राप्तिको कामलाई चाँडै टुंग्याउने मन्त्री परिषदको निर्णय। लुम्बिनी प्रदेशमा दुई वा दुई भन्दा बढ़ी दल मिलेर नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान। र सन् 2021 काबुलमा भएको विस्फोटको मुख्य योजनाकारको तालिबान समूहद्वारा गोली हानी हत्या।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। वैशाख 10 गते सम्पन्न उपनिर्वाचन अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर दुईबाट जनता समाजवादी पार्टीका उम्मेद्वार उपेन्द्र यादव विजयी हुनुभएको छ। वहाँले 28,414 मत प्राप्त गरी विजयी हुनुभएको हो। वहाँका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेद्वार शिवचन्द्र कुशवाहाले 23,334 मत प्राप्त गर्नुभएको छ। यादव 5,080 मतको अन्तरमा विजयी हुनुभएको हो। नेता यादवले मतगणनाको शुरूआतदेखि अग्रता कायम गर्नु भएको थियो। तेस्रो स्थानमा नेकपा एमालेका पुरूषोत्तम पौडेलले 10,216 मत ल्याउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद खरेल 2,829 मतका साथ चौथो स्थानमा हुनुहुन्छ। 1,05,248 मतदाता रहेको यो निर्वाचन क्षेत्रमा 69,107 मत खसेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिनुभयो। चितवन क्षेत्र नम्बर दुईमा प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानी 54,176 मत प्राप्त गरी विजयी हुनुभएको छ। वहाँका निकटतम नेपाली कांग्रेसका जित नारायण श्रेष्ठले 11,214 मत प्राप्त गर्नुभयो। त्यस्तै नेकपा एमालेका रामप्रसाद नेउपानेले 10,936 मत प्राप्त गर्नुभएको हो। नवनिर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंगो देश परिवर्तनको पक्षमा देखिएको बताउनु भएको छ। चितवन क्षेत्र नम्बर दुईको उपनिर्वाचनमा फराकिलो मतान्तरले विजय बन्नुभएका लामिछानेले धन्यवाद सभालाई सम्बोधन गर्दै जनताले दिएको मत परिवर्तनको बिगुल भएको बताउनुभयो। तनहु क्षेत्र नम्बर एकका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डाक्टर स्वर्णिम वाग्लेले तनहुवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यबाट प्रमाणपत्र ग्रहण गर्नुहुँदै जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गर्नुभयो। सरकारले काठमाण्डु तराई मधेस द्रुत मार्ग सड़क आयोजना अन्तर्गत ललितपुरको खोकनाको जग्गा प्राप्तिको कामलाई छिट्टै टुंग्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले खोकना क्षेत्रको जग्गा प्राप्तिको समस्या समाधानका लागि सहजीकरण समितिले कामलाई अगाडि बढ़ाएको र अब छिट्टै नै त्यसलाई समाधानका लागि थप निर्णय लिने बताउनुभयो। उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित सहजीकरण समितिले ललितपुर महानगरपालिका सहित सरोकारवाला पक्षहरूसँग समन्वय र सहकार्य गरेर कामलाई तीव्रता दिएको मन्त्री ज्वालाले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले सशस्त्र प्रहरी बल नियमावली संशोधन गर्ने, जग्गा किता काटका विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय गरेको मन्त्री ज्वालाले बताउनुभयो।
काठमाडौँ तराई मधेस फास्ट्याग सन्दर्भमा जुन चाहिँ जग्गा प्राप्तिको विषय छ, केही दिन अगाडि हामीले एउटा उच्च स्तरीय समिति पनि निर्माण गरेका थियौँ। त्यो समितिले काम अगाडि बढाएको छ र छिटै त्यो जग्गा प्राप्तिको कामलाई अगाडि बढाउने टुङ्ग्याउने भन्ने एउटा चाहिँ निर्णय भएको छ। सशस्त्र प्रहरी बलको नियमावली संशोधनको कुरा छ, जग्गा किता कार्डको विषय छ, त्यो विषयलाई चाहिँ अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको छ।
बैठकले कृषि विकास मन्त्रालयको कृषि वस्तुको गुणस्तर सम्बन्धी प्रस्तावलाई सम्बन्धित समितिमा पठाउने निर्णय भएको मन्त्री ज्वालाले जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक 2077 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गर्नुभएको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले भ्रष्टाचारलाई न्यूनीकरण गर्न कानून कार्यान्वयनमा जोड़ दिनुभयो। सांसदहरूले मुलुकमा विकास हुन नसक्नुको ठूलो कारण भ्रष्टाचार भएकाले यो विधेयकले भ्रष्टाचार निवारण गर्न सक्नुपर्ने बताउनुभयो। विधेयकमाथि उठेका विषयमा जवाब दिनुहुँदै संचार मन्त्री शर्माले भ्रष्टाचार निवारण ऐनलाई बलियो बनाउँदै भ्रष्टाचार निर्मूल पार्न सकिने बताउनुभयो। मन्त्री शर्माले मुलुकको शासकीय स्वरूप परिवर्तनसँगै भ्रष्टाचारको स्वरूप पनि बदलिएको र भ्रष्टाचार मुक्त मुलुक निर्माणका लागि यो ऐन संशोधन गर्न आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक वैशाख 13 गते बुधबार दिनको 3 बजे अर्थात आज दिनको 3 बजे बस्नेछ। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले आफ्नो नेतृत्वमा सम्पन्न भएको रसिया भ्रमण ऐतिहासिक भएको बताउनु भएको छ। रसियाको उपल्लो सदन संघीय सभाको फेडरेशन काउन्सिलका अध्यक्ष भेलेन्टिना माध्वियन्काको निमन्त्रणामा भएको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा अध्यक्ष तिमल सिन्हाले रसियासँग अन्तर्व्यवस्थापिका सहयोग आदान प्रदानका साथै आपसी सहयोग वृद्धिका लागि भ्रमण महत्वपूर्ण भएको बताउनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो आयोजित पत्रकार सम्मेलनमा वहाँले भ्रमणका क्रममा रसियाको उपल्लो सदन र राष्ट्रिय सभाका बीचमा अन्तर संसदीय सहयोगलाई प्रवर्धन गर्ने लगायत विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको बताउनुभयो। वैशाख एक गते सूचना जारी गर्दै स्थगित भएको राष्ट्रिय सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको बेहोरा जानकारी गराइने कार्यक्रम रहेको छ। यस्तै विभिन्न सांसदहरूले सूचना गर्नुभएको सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने विषयको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ। उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले आजको बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित अध्यागमन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रतिनिधि सभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सचिन जरूरी रहेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा नयाँ पार्टीलाई भोट जानु युवाको चाहना अनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताउनुभयो। नेता कोइरालाले उपनिर्वाचनको मत परिणामलाई लिएर पार्टीभित्र समीक्षा हुने बताउँदै हारको दोष एकजनामाथि थुपारेर अरू उम्किने अवस्था नरहेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। भारतको नयाँ दिल्ली स्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स एम्समा भर्ना भई उपचाररत रहनुभएका राष्ट्रपति पौडेलको उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको तथा अन्य केहीको परीक्षण भइरहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। सरकारले पुरानो सड़क ऐनलाई संशोधन गरी समयानुकूल बनाउन लागेको जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले हिजो नेपाल पूर्वाधार पत्रकार समाजका पदाधिकारीसँगको छलफलमा तीनै तहको सरकारको समन्वयमा सरकारले सड़कको वर्गीकरण गर्ने तयारी गरेको जानकारी दिनुहुँदै सड़क ऐन संशोधन समयानुकूल बनाई सड़क निर्माणको कामलाई तीव्रताका साथ अघि बढ़ाउन सरकार लागि परेको जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
नयाँ वर्ष 2080 को शुभ उपलक्ष्यमा समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै बैंकको 68 औं वार्षिकोत्सवको सुखद अवसरमा मुलुकको समष्टिगत आर्थिक स्थायित्व मार्फत अर्थतन्त्रको दिगो विकास एवं सुरक्षित एवं सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्दै वित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौ।
नेपाल राष्ट्र बैंक परिवार।
अब बाँकी समाचार। नेकपा एमाले केन्द्रीय कमिटिको बैठक वैशाखको अन्तिम साता झापामा बस्ने भएको छ। यही वैशाख 28 देखि 30 गतेसम्म झापामा केन्द्रीय कमिटिको बैठक बस्ने तय भएको पार्टी केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। बैठकमा निर्वाचन र पार्टीको ग्रासरूट अभियान लगायतका विषयमा छलफल हुने सचिव डाक्टर अधिकारीले जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन्दले दुई वा दुई भन्दा बढ़ी दल मिलेर नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख शेरचन्दले नेपालको संविधानको धारा 168 को पधारा 2 बमोजिम यही वैशाख 14 गते अपरान्ह 4 बजेभित्र नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालय बुटोलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त हुनुभएको थियो। नेपाल भारत पेट्रोलियम तथा ग्यास सम्बन्धी संयुक्त कार्य समूहको चौथो बैठक हिजो काठमाण्डुमा सम्पन्न भएको छ। बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार विकास, प्राकृतिक ग्यासको क्षेत्रमा थप अध्ययन गर्ने लगायत विषयमा छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो। बैठकमा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अरियाल तथा भारतका तर्फबाट पेट्रोलियम तथा ग्यास मन्त्रालयका सहसचिव ईशा श्रीवास्तवले नेतृत्व गर्नुभएको थियो। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव नेतृत्वको टोलीले भेटवार्ता गरेको छ। भेटमा संयुक्त कार्यसमूहको हिजोको बैठकमा छलफल भएका विषयका सम्बन्धमा कुराकानी भएको थियो। कोरोना भाइरस संक्रमण पुनः बढ़ेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो 1591 जनामा गरिएको परीक्षणमा 136 जनामा संक्रमण पुष्टि भएको छ। यस्तै सक्रिय संक्रमित 390 जना पुगेका छन्। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा 27 जना, सघन उपचार कक्ष आईसीयूमा 4 जना र भेन्टिलेटरमा 1 जना उपचारारत रहेका छन्। यस्तै हिजो 64 जना कोरोना उपचारपछि घर फर्किएका छन्। मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ़दै गइरहेकाले खोप लगाउन सबैमा आग्रह गरेको छ। 2072 सालको विनाशकारी भूकम्पले सबैभन्दा बढ़ी क्षति पुर्याएको सिन्धुपाल्चोकमा 98% निजी आवास निर्माणको काम सम्पन्न भइसकेको छ। भूकम्पले ध्वस्त बनाएका सरकारी कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरू पनि लगभग पुननिर्माण भइसकेका छन्। सिन्धुपाल्चोकबाट संवाददाता जीवन श्रेष्ठको यो रिपोर्ट।
2072 साल वैशाख 12 गतेको भूकम्पका कारण ध्वस्त भएका निजी आवास, सरकारी कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरू पुननिर्माण भई सञ्चालनमा आइसकेका छन्। भूकम्पमा परि 3570 जनाको ज्यान जानका साथै झण्डै 98% भौतिक संरचनाहरू ध्वस्त भएका थिए। ध्वस्त अन्य संरचनाहरू पुननिर्माण भई सञ्चालनमा आए पनि सदरमुकाम चौतारा स्थित 2064 सालमा बनेको कृष्ण मन्दिर पुननिर्माणको कार्य भने भर्खरै थालेको छ। भूकम्पले ध्वस्त भएको मन्दिर पुननिर्माण थालेसँगै यहाँका स्थानीयहरू पनि खुसी भएका छन्। स्थानीय राजेश श्रेष्ठ:
कहिले बनाउन भने आशै थिएन, बनला जस्तै लागेको थिएन, बन्यो, एकदम खुसी, यो भन्दा राम्रो चाहिँ अरू केही छैन, बनाउने नि धेरै ठुलो कुरा।
पुरातत्व विभाग काठमाडौँको 1,30,00,000 लागत बजेटमा गत फागुन 26 गतेबाट मन्दिर पुनर्निर्माण थालेको हो। मन्दिर निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले आगामी असारभित्र मन्दिर निर्माण कार्य सम्पन्न हुने जनाएको छ। कम्पनी प्रतिनिधि विकास तामाङ:
काम छिटो भइरहेछ, शर्मसन्तसम्म सक्ने पक्ष लिएको छ।
कुनै समय तिब्बतको फोटपुती लासा लगायतको क्षेत्रमा जाने मुख्य मार्गमै अवस्थित कृष्ण मन्दिर तत्कालीन समय बटुवाहरूका लागि बास बस्ने र थकाई मार्ने थलको रूपमा समेत परिचित थिए। 2004 सालमा स्थापित जिल्लाकै पहिलो सामुदायिक विद्यालय श्रीकृष्ण माध्यमिक विद्यालय र 2012 सालमा स्थापित जिल्लाकै पहिलो पुस्तकालय ग्राम विकास पुस्तकालय यसै मन्दिरको छेडीबाट शुरू भएको यो ऐतिहासिक सांस्कृतिक धार्मिक एवं शैक्षिक महत्व बोकेको कृष्ण मन्दिर पुनर्निर्माणले स्थानीयहरूमा उत्साह छाएको छ। जीवन श्रेष्ठ, रेडियो नेपाल, सिन्धुपाल्चोक।
काठमाडौँ महानगरपालिकाले सड़कमा अव्यवस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा संघ संस्थालाई 15 दिनको समय दिएको छ। हिजो एक सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागी लगायतको जोखिम सृजना हुन सक्ने भन्दै अनावश्यक तार हटाउन निर्देशन दिएको हो। सरकारले टेलिभिजन च्यानलहरूको वितरणमा आलाकाट प्रणाली लागू गर्ने प्रक्रिया शुरू गरेको छ। टेलिभिजन च्यानल वितरकहरूलाई जथाभावी शुल्क बुझाउँदै आएका उपभोक्ताले यो निर्णय कार्यान्वयन भएपछि आफ्नो छनौटका च्यानलहरू सीमित शुल्कमा हेर्न सक्नेछन्। संवाददाता सरिता खनालको यो रिपोर्ट।
सरकारले टेलिभिजन च्यानलहरूको वितरणमा तत्काल आलाकाट प्रणाली लागू गर्न प्रसारण संस्थाहरूसँग छलफल शुरू गरिसकेको र छिटै कार्यान्वयनमा लैजाने तयारी गरेको जनाएको छ। आलाकाट प्रणाली लागू भएसँगै टेलिभिजनका दर्शकले सीमित शुल्कमा आफ्नो रोजाईका च्यानल मात्रै खरिद गर्न सक्नेछन्। आलाकाट प्रणाली लागू भएपछि टीभी च्यानल खरिदका लागि आधारभूत 250 रूपैयाँ र अधिकतम 500 रूपैयाँ शुल्क तय गरिएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्र
सेटअप बक्सहरू राखेकै आधारमा देशी विदेशी संस्थाहरूले शुल्क उठाइरहेको अवस्था रहेछ। ग्राहकले चाहिँ च्यानल नहेर्ने अथवा घटाएको अवस्था हुने, तर संस्थाकोले फेरि रकम उठाउन नछोड्ने, यो भएको हुनाले अन्तर्राष्ट्रिय एउटा मान्यता के रहेको छ भने अलाकाटा भनेको जति तिमीले हेर्छौ त्यतिको मात्रै भुक्तानी गर भन्ने हो त्यसको कन्सेप्ट। त्यसैले विभिन्न खालका च्यानलहरूको एउटा चाहिँ ग्रुप बनाउन सकिन्छ, त्यो ग्रुपको आधारमा कसले के हेरेको भन्ने विषय हुने भयो। यसमा आधारभूत र थप गरेर बढीमा 500 भन्दा बढी लिन नमिल्ने भनेर ग्राहकमुखी जस्तो पनि देखिन्छ हेर्दाखेरि। अब यो कार्यान्वयनमा जान्छ, यसमा व्यवधान छैन।
टेलिभिजन च्यानल हेर्नका लागि न्यूनतम शुल्क अन्तर्गत प्रसारण संस्थाले नेपाली टेलिभिजन च्यानल तथा विदेशी फ्री टू एयर च्यानलहरू उपभोक्तालाई देखाउनु पर्ने आलाकाट प्रणालीमा उल्लेख गरिएको छ। त्यस्ता टेलिभिजन च्यानलहरूमा सूचनामूलक, समाचारमूलक, शिक्षाप्रद, मनोरञ्जनात्मक, खेलकुद आदि विषयवस्तु समावेश भएको हुनुपर्ने मन्त्रालयले जनाएको छ। आलाकाट लागू भएपछि इन्टरनेट सेवा प्रदायकहरूले गैर कानूनी रूपमा गर्दै आएको इन्टरनेट तथा टेलिभिजन बण्डलिङ रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ। यो प्रणाली लागू भएसँगै टेलिभिजन ग्राहकले कम च्यानल मात्र हेर्न चाहे पनि पूरै शुल्क तिर्नुपर्ने बाध्यता अन्त्य हुने बताउनुहुन्छ संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुवेदी।
हामीले एउटा अन्तर्राष्ट्रिय पद्धति अवलम्बन गरेको हुनाले कानूनी रूपमा नै उहाँहरू जानुपर्ने हुन्छ। सोनी लगायतका अरू च्यानलहरू पनि विगतमा आफ्नो हिसाबले 1,000-1,00,000 वाला सेटअप बक्स, यति बक्स इन्टु यतिको चाहिँ पैसा चाहियो भनेर उठाउँदै गर्ने गरेको अवस्था थियो। त्यो विषयलाई चाहिँ अब हामीले अब्जेक्टिभली यो अवधिमा उपभोक्ताले यति चाहिँ हेरेको हुनाले उहाँहरूको सदस्यता यतिमा सीमित हुन्छ भनेर चाहिँ जान पाउँछौँ। यो चाहिँ सकारात्मक कदम हो।
नेपालमा टेलिभिजन च्यानलहरूको सिग्नल वितरण गर्ने इजाजत प्राप्त संस्थाहरूले उपभोक्ताबाट लिन पाउने शुल्कलाई व्यवस्थित, पारदर्शी र वैज्ञानिक बनाउन आलाकाट प्रणाली लागू गर्न लागि हो। आलाकाट प्रणाली प्रभावकारी ढंगले कार्यान्वयन भएमा उपभोक्ताले स्वदेशी वितरकलाई तिर्ने शुल्क र वितरकले विदेशी च्यानलहरूलाई तिर्ने शुल्क व्यवस्थित र पारदर्शी हुने अपेक्षा गरिएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको सत्तारूढ़ तालिबान समूहले सन् 2021मा राजधानी काबुलमा भएको बम विस्फोटनको मुख्य योजनाकारको हत्या गरेको अमेरिकी अधिकारीले जनाएका छन्। इस्लामिक स्टेट आईएस अतिवादी समूहले सन् 2021 अगस्त महिनामा गरेको विस्फोटनमा 70 जना सर्वसाधारण र 13 जना अमेरिकी सैनिकको मृत्यु भएको थियो। उक्त आईएस नेतालाई तालिबानले केही साता अगाडि मारे पनि समाचार भर्खरै बाहिर आएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति निर्वाचनमा आफू पुनः उम्मेद्वार बन्ने घोषणा गर्नुभएको छ। 80 वर्षको उमेरमा पनि उहाँ राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रिने नेता हुनुहुनेछ। पाकिस्तानको उत्तर पश्चिम स्वायत्त उपत्यका स्थित प्रति आतंकवाद कार्यालयमा विद्युत सर्ट भई विस्फोट हुँदा 17 जनाको मृत्यु भएको छ। घटनामा परि 50 जना भन्दा बढ़ी मानिस घाइते भएका र केही भवनहरू भत्किएको बताइएको छ। अब आर्थिक समाचार।
आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछड़िएका वर्ग, समुदाय र क्षेत्रलाई केन्द्रमा राखेर बजेटका प्राथमिकता तोक्नुपर्ने सुझाव नेपाली कांग्रेसका सांसदहरूले दिनुभएको छ। आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा सुझाव लिन नेपाली कांग्रेस संसदीय दलको मंगलबारको बैठकमा उहाँहरूले मुलुकको विषम आर्थिक परिस्थितिमा जनतामुखी बजेट ल्याउन अर्थमन्त्री एवं पार्टीका नेता डाक्टर प्रकाश शरण महतलाई सुझाव दिनुभएको हो। सोमबार र मंगलबार भएको बैठकमा कतिपय सांसदहरूले सांसद विकास कोषलाई निरन्तरता दिनुपर्ने माग समेत गर्नुभएको थियो। बैठकमा पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नुपर्ने बताउनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले विषम आर्थिक अवस्थालाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट बनाइने जानकारी गराउनु भएको राष्ट्रिय सभामा नेपाली कंग्रेसका प्रमुख सचेतक अनिता देवकोटाले जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर महतले सांसदहरूले राख्नुभएका जिज्ञासाका बारेमा जवाफ दिँदै बजेटका लागि स्रोत र साधनको कमी रहेको र सोही अनुसार बजेट तर्जुमा गरिने बताउनु भएको थियो। नेपाल एसोसिएशनले हाल दूध अभावका कारण भइरहेको समस्या समाधानका लागि धुलो दूध र झोल दूध आयातका लागि तत्काल पहल गर्ने विषयमा छलफल गरेको छ। सर्लाईको हरिवनमा सोमबार र मंगलबार भएको एसोसिएशनको केन्द्रीय विस्तारित बैठकमा फ्रेश मिल्कमा लगाइएको अन्तशुल्क घटाउन पहल गर्ने, दूधको मूल्य वृद्धि पश्चात छुर्पीको मूल्य बढ्दा बिक्रीमा समस्या भएकोले समाधानका लागि पहल गर्ने विषयमा छलफल भएको एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालले जानकारी दिनुभयो। बैठकमा दुग्ध संकलन केन्द्रले विद्युत महसुलमा पाउँदै आएको छुटलाई निरन्तरता दिनुपर्ने विषयमा समेत छलफल गरेको उहाँले उल्लेख गर्नुभयो। गण्डकी प्रदेशमा छुर्पी र पनिरमा ब्याट नलाग्ने भनी भएको निर्णयको स्वागत गर्दै अन्य प्रदेशमा पनि सोही अनुसार पहल गर्ने निर्णय बैठकले गरेको छ। वैशाख 12 देखि 14 गतेसम्म मध्य प्रदेशको हरियोनमा हुन लागेको डेरी तथा कृषि औजार मेलाको सन्दर्भमा एसोसिएशनको विस्तारित बैठक एवं प्रदेश र जिल्ला समितिका पदाधिकारीहरूलाई एक दिने प्रशिक्षण कार्यक्रम आयोजन गरिएको थियो। नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यबिन्दु नगरपालिकाको पतवारीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन सँगै कृषकहरू लाभान्वित भएका छन्। गाउँमा नै कृषि उपज संकलन केन्द्र स्थापना भएपछि स्थानीय कृषकहरूलाई कृषिजन्य उत्पादन संकलन तथा बिक्री गर्न सहज भएको छ। विगत 20 वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका स्थानीय रंगमाया महतोले बजारीकरणमा भएको समस्या अहिले सुल्झिएको भन्दै खुशी व्यक्त गर्नुभयो। मंगलबार नेपाली शेयर बजारको परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ। यस दिन नेप्सी परिसूचक 17.36 अंकले बढेर 1905.68 बिन्दुमा पुगेको छ। यस दिन 265 कम्पनीहरूका 27,570 किता 88,55,78,000 रुपियाँमा किनबेच भएका छन्। मंगलबार म्युचुअल फण्ड समूहको घटेको छ भने बाँकी सबै समूहको उपसूचक वृद्धि भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
राजधानीमा जारी एसियन क्रिकेट काउन्सिल एसीसी प्रिमियर कपमा सिंगापुरलाई पराजित गरी कुवेतले सेमी फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ। सेमी फाइनल प्रवेशका लागि कुवेतले बिहिबार हुने खेलमा हङकङलाई पराजित गर्नुपर्ने हुन्छ। ट्यू मैदान किर्तिपुरमा भएको खेलमा समूह बीमा रहेको कुवेतले सिंगापुरलाई 4 विकेटले पराजित गरेको छ। सिंगापुरले दिएको 114 रनको लक्ष्य कुवेतले 36.3 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सिंगापुरले 31.4 ओभरमा अल आउट हुँदै 113 रन बनाएको थियो। 3 खेलबाट 4 अंक जोडेको कुवेतले सेमी फाइनल प्रवेशको सम्भावना मजबूत बनाएको छ। बिहिबार हुने समूह चरणको खेलमा हङकङलाई पराजित गरी कुवेत फाइनलमा स्थान बनाउनेछ। प्रतियोगिताबाट बाहिरिसकेको सिंगापुरले अंकविहीन रूपमा प्रतियोगिता सकाएको छ। अर्को खेलमा मलेसियाले कतारलाई 3 विकेटले हराएको छ। जितका लागि पाएको 216 रनको लक्ष्य मलेसियाले 34.1 ओभरमा 7 विकेटको क्षतिमा पूरा गर्यो। त्यसअघि मुलपानी मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित 35 ओभरमा 7 विकेटको क्षतिमा 215 रन बनाएको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.5 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 92%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:29 भयो भने सूर्यास्त भरे साँझ 6:35 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बारा निर्वाचन क्षेत्र नम्बर 2 भएको उपनिर्वाचनबाट जनता समाजवादी पार्टीका उम्मेद्वार उपेन्द्र यादव विजयी। काठमाण्डु तराई मधेस द्रुत मार्ग अन्तर्गत खोकनाको जग्गा प्राप्तिको कामलाई चाँडै टुंग्याउने मन्त्री परिषदको निर्णय। लुम्बिनी प्रदेशमा 2 वा 2 भन्दा बढ़ी दल मिलेर नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान। र सन् 2021 काबुलमा भएको विस्फोटको मुख्य योजनाकारको तालिबान समूहद्वारा गोलीहानी हत्या। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।